अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र सावित्री गिरीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकेमा चुनावी रौनक तातियो, साना हतियारले निर्वाचन सुरक्षामा चुनौती, रुकुम र रोल्पामा लगातार आक्रमण हुँदा मतदाता त्रसित।
बर्दियाको मूर्तिहा नाका छिट्टै सञ्चालन गर्नुपर्ने मतदाताको माग, जाजरकोटका मतदाताको प्राथमिकतामा सडक र बिजुली।
हुम्लीलाई चामल दुःख, चुनावी मुद्दा बनेन, हिमपातले उपल्लो डोल्पामा चुनावी गतिविधि प्रभावित।
र बैतडीको दशरथ नगरपालिकाले समयमा बजेट निकासा नगर्दा अस्पताल चलाउन समस्या, लगानी मैत्री वातावरण नभएको सुर्खेतका उद्योगी व्यवसायीको गुनासो।
यस क्षेत्रका पुराना चिर परिचित, दक्ष र अनुभवी, 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
पश्चिम डायरीको सुरुमा बाँकीमा चुनावी रौनक तातियो, साना हतियारले निर्वाचन सुरक्षामा चुनौती, रुकुम र रोल्पामा लगातार आक्रमण हुँदा मतदाता त्रसित लगायतका खबरहरू लिएका छौँ। आगामी मङ्सिर 21 गते हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै बाँकेमा चुनावी गतिविधिले रौनकता छाएको छ। नेपालगञ्जमा लोकतान्त्रिक संयुक्त प्रचारमा र गाउँ गाउँमा केन्द्रित देखिएका छन्। गठबन्धनका रूपमा मतदाताका घर घरमा पुग्ने क्रम बढ्दै गएको छ। सशक्त र प्रभावकारी प्रचार प्रसारका लागि काङ्ग्रेस रापरपा समेत गठबन्धनका तर्फबाट हिजो नेपालगञ्ज 2 प्रचार प्रसार कार्यालय स्थापना सहित घर दैलो सुरु गरिएको खबर सद्भावले प्रकाशित गरेको छ भने बाँके प्रदेश नम्बर 3 खका स्वतन्त्र उम्मेद्वार विजय पाठकले आफ्नो चुनावी अभियानलाई पनि तीव्र पारेको खबर छ। अभियान अन्तर्गत उहाँले मतदाता भेटघाट र पर्चा पम्पलेट वितरणलाई पनि तीव्रता दिएको खबर छ। नेपालगञ्जमा चुनावी गतिविधिको रौनक तातिँदै शीर्षकमा सद्भावमा खबर प्रकाशित रहेको छ।
यसै निर्वाचन प्रभावित पार्ने उद्देश्यले आपराधिक समूहहरूले गर्ने सम्भावित गतिविधि नियन्त्रणका लागि भारतसँग सीमा जोडिएका बाँकेका विभिन्न नाकामा चेक जाँच कडा पारिएको छ। प्रहरीले आपराधिक समूहले भित्र्याउन सक्ने साना हतियारका कारण निर्वाचनमा सुरक्षा चुनौती थपिने विश्लेषण गरेका छन्। असोज र कार्तिक महिनामा प्रहरीले 3 कटुवा पिस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टिक बहादुर तामाङले बताउनु भयो। साना हतियारमा निगरानी बढाउँदै लगेका छौँ, सीमा नाकामा चेक जाँच कडा पारिएको छ। एसपी तामाङले भन्नुभयो, निर्वाचनलाई मध्यनजर गरी साना हतियार भित्रिन नदिने र सीमा पारीबाट हुने आपराधिक गतिविधि नियन्त्रण र सुरक्षाकर्मी परिचालन गरेका छौँ। सीमा नाकामा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित सादा पोसाकमा प्रहरी समेत परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताउनुभयो। बाँकेका अधिकांश मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयो। उहाँले कुल 136 मतदान केन्द्र मध्ये 108 मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको समेत बताउनुभयो। आजको नयाँ पत्रिकामा विश्वराज पछिल्डुङ्गाले खबर लेख्नु भएको छ।
माओवादी नेता तथा वाम गठबन्धनबाट रोल्पाका प्रतिनिधि सभा उम्मेद्वार वर्षमान पुन अनन्तको टोलीलाई लक्षित गरी हिजो बिहान नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले एम्बुस विस्फोट गराएका छन्। विस्फोटबाट गाडीमा सामान्य क्षति भएको छ। ओत र घरती गाउँबीचमा पर्ने भिताबाङमा सडकमा नेकपा कार्यकर्ताले एम्बुस विस्फोट गराएका हुन्। हिजो बिहान 10:30 बजे भएको विस्फोटमा अनन्त र सुरक्षाका लागि स्कटिङमा रहेका दुईवटा गाडीमा क्षति पुगेको छ। अनन्त लगायत अन्य उम्मेद्वार भने सकुशल छन्। अनन्त सवार गाडी र स्कट गाडीको बीचमा एम्बुस विस्फोट भएको थियो। अनन्तको गाडीभन्दा 2 मिटर अगाडि विस्फोट भएको एम्बुसले सडकमा ठूलो खाडल परेको छ। यसैबीच वाम गठबन्धनका तर्फबाट पश्चिम रुकुमका उम्मेद्वार माओवादी नेता तथा बिना विभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडी लक्षित गरी अस्ति रुकुमको चौरजहारी नगरपालिका 8 गोइरीमा पनि बम आक्रमण भएको थियो। यसरी लगातार रुकुममा आक्रमणका घटना र रोल्पामा बम एम्बुस विस्फोटको घटनापछि मतदाता त्रसित भएको खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित रहेको छ। यसैबीच अनन्तले आफूहरूको हत्याको योजनासहित बम विस्फोट गराइरहेको दावी गर्नुभएको छ। उहाँले आफ्नो निर्वाचन प्रचार अभियान भने नरोकिने बताउनुभयो।
प्रतिनिधि र प्रदेशसभाका उम्मेद्वारले गुलेरियासँग जोडिएको भारतको मूर्तिहालाई नाका बनाउने मुद्दा अघि सार्दै भोट माग्न थालेका छन्। गुलेरिया मूर्तिया नाकालाई वैधानिकता दिन दलका उम्मेद्वार मतदातासँग प्रतिबद्धता जाहेर गरेको 26 वर्ष बितिसकेको छ। 2048, 2051 र 2056 प्रतिनिधि सभा, 2064 र 2070 संविधानसभा चुनावमा उम्मेद्वारले यही एजेन्डालाई प्राथमिकता दिएका थिए। मङ्सिर 21 गतेको चुनावमा उम्मेद्वारले पुनः यही मुद्दालाई अघि सारेका छन्। सत्तामा पुगेपछि नाकाको कुरा बिर्सने गरेको स्थानीय व्यवसायी मोबिन अहमद बताउनुहुन्छ। चुनावका नारा बनाउँदै दलका उम्मेद्वारदेखि कार्यकर्ताले नाका सञ्चालन हुने भन्दै मत माग्न थालेका छन्। उहाँले भन्नुभयो, 26 वर्षदेखि दलका उम्मेद्वारले यो नाका सञ्चालन गर्ने चुनावी मुद्दा बनाए पनि कार्यान्वयन हुन सकेको छैन। आजको कान्तिपुरमा खबर प्रकाशित छ। यस्तै जाजरकोटको कुसे गाउँपालिका 5 देखि 9 सम्मका बासिन्दा यातायातको सुविधाबाट वञ्चित छन्। उनीहरूलाई सदरमुकाम खलङ्गा पुग्न 10 घण्टासम्म पैदल हिँड्नुपर्छ। यहाँका बासिन्दा दैनिक उपभोग्य सामग्री ओसार्न घोडा वा खच्चर प्रयोग गर्छन्। बिरामीलाई डोकामा बोकाएर उपचारका लागि लैजानुपर्ने बाध्यता छ। 5 काटिया बिउली डुङ्गा जुम्ला सडक निर्माण अलपत्र हुँदा यहाँका बासिन्दालाई यातायातको समस्या भएको हो। आजको कान्तिपुरमा भीमबहादुर सिंहले खबर लेख्नु भएको छ।
उता हुम्लीलाई भने चामल दुःख छ, चुनावी मुद्दा नबनेको गुनासो त्यहाँका नागरिकहरूले गरेका छन्। 64 वर्षीय कोजेप डुडुब लामा हुम्लाको सिमकोट गाउँपालिका 1 का निर्वाचित वडा सदस्य हुनुहुन्छ। 15 वर्षीय नाति नुर्गेलाई लिएर उहाँ चामल लिन गमगढी पुग्नुभयो। टोलीमा जोदाम गाउँका अरू 9 जना छन्। उनीहरूले आफ्ना र छिमेकीका गरेर झन्डै 300 भेडा बाख्रा पनि ल्याएका छन् चामल बोक्न। चामल बोकेरै यो जुनी जाने भयो। अपाङ्गता भएको खुट्टाकै भरमा 8 दिन पैदल हिँडेर आउनुभएका लामाले भन्नुभयो, नेताले सधैँ चामल र बाटोको कुरा गर्छन् तर बाटो नदेखेरै जिन्दगी जाला जस्तो छ। केही वर्ष अघिसम्म हुम्ला मात्रै होइन सिङ्गो कर्णालीमा चामलको राजनीति खुबै फस्टाएको थियो। चुनावमा मोटर बाटो, अन्न उत्पादन वृद्धि र आय आर्जनका उपायभन्दा चामलको कोटा थप्ने नारा बिकाउ हुन्थ्यो। चामलको कोटा थप्नुलाई सांसदहरूले उपलब्धि ठान्थे तर त्यो चामल सदरमुकाम बाहिर कहिल्यै पुगेन। जनक नेपाल, राजबहादुर साई र तुलाराम पाण्डेले लेख्नुभएको खबर कान्तिपुरको पहिलो पृष्ठमा प्रकाशित छ।
डोल्पामा आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि मतदान केन्द्र तोकिएका छन्। आसन्न निर्वाचनका लागि जिल्लाभर 66 वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी विक्रम गिरीले जानकारी दिनुभयो। डोल्पा भौगोलिक रूपमा विकट भएकाले भूगोललाई आधार मानेर प्रत्येक वडामा एउटा मतदान केन्द्र पर्ने गरी तोकिएको निर्वाचन अधिकारी गिरीको भनाइ छ। डोल्पामा तोकिएको 66 मतदान केन्द्रमध्ये 22 मतदान केन्द्र सुरक्षा चुनौतीको हिसाबमा संवेदनशील सूचीमा राखिएको निर्वाचन कार्यालय डोल्पाले जनाएको छ। संवेदनशील सूचीमा राखिएका 22 वटा मतदान केन्द्र उपल्लो डोल्पामा छन्। आजको नयाँ पत्रिकामा रामचन्द्र न्यौपानेले खबर लेख्नु भएको छ।
बैतडीको दशरथचन्द नगरपालिकाले समयमै बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा ठप्प हुने अवस्थामा पुगेको छ। जिल्ला अस्पतालले प्रदान गर्ने सबै सेवा बजेट अभावमा सञ्चालन गर्न गाह्रो भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताउनुभयो। जिल्ला अस्पतालमा औषधिको अभाव छ। सरकारले 80 प्रकारका औषधि निशुल्क दिने भनेको छ। अहिले सिटामोलको समेत अभाव रहेको खबर भागीरथ अवस्थीले अन्नपूर्ण पोस्टमा लेख्नु भएको छ।
सुर्खेतका उद्योगी तथा व्यवसायीले लगानी मैत्री वातावरण नभएको गुनासो गरेका छन्। चोरको ब्याजमा लिएको ऋणबाट व्यवसायमा लगानी गर्दा पनि लगानी सुरक्षित नभएको उनीहरूले गुनासो गरेका हुन्। व्यवसायीले राज्यले नै लगानी मैत्री वातावरण बनाएर सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग समेत गरेका छन्। व्यवसायले ठूलो व्यवसायमा लगानी गर्न तयार भए पनि सुरक्षाको प्रत्याभूति नहुँदा समस्या भएको व्यवसायको गुनासो छ। आफूहरू लगानी गर्न तयार रहेको भन्दै व्यवसायीले सरकारले लगानीको सुरक्षा गर्नुपर्ने माग समेत गरेका छन्। सरकारले लगानी सुरक्षित हुने वातावरण नबनाएका कारण लगानी भित्रिन नसकेको व्यवसायहरू बताउँछन्। कमजोरी सरकारी नीतिका कारण लगानी डुब्ने डरले लगानी नगरेको उनीहरूले बताएका हुन्। यो सुर्खेतको खबर हो। आजको अन्नपूर्ण खबरमा ललित बहादुर बुढाले लेख्नु भएको छ।
आगामी मङ्सिर 21 गति हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दाङमा 43 मतदान केन्द्र थप गरिएका छन्। यससँगै जिल्लामा मतदान केन्द्रको संख्या 394 पुगेको छ। पश्चिम डायरीमा सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नुपर्ने माग।
खर्च त चल्दैन, अब सरकारले बढाइदेला भन्ने आशा छ। केही मात्रामा पुग्छ, अब अरू काम गर्नुपर्ने हुन्छ, त्यसले मात्रै चाहिँ चल्दैन। सरकारले धेरै वर्ष नबढाएको र बढाइदेला भन्ने आशा गरिएको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
दाइ सन्चै हुनुहुन्छ? बधाई छ है हजुरलाई, चुनाव जित्नु भएछ नि। अब त नीति नियम योजना कार्यक्रम तथा बजेट पनि स्थानीय तहको सरकारले नै बनाउँछ रे नि, हो त दाइ?
हो नि बहिनी, बरु तपाईँले पनि अपाङ्गता क्षेत्रमा के काम गर्न आवश्यक छ तुरन्त योजना बनाएर जनप्रतिनिधिहरूलाई दिइहाल्नुहोस् है। अब त जनताले घर दैलोमा नै आफ्नो अधिकार लिनु पाउनु भएका छन् नि।
हुन्छ नि दाई, म आज नै सबै अपाङ्गता भएका महिलाहरूसँग छलफल गरी योजना बनाउनतिर लागिहाल्छु। बरु मलाई ढिलो भयो, सबैलाई खबर पनि गर्नु छ, त्यसैले म हिँडेँ है त।
कतै तपाईँले पनि आफ्नो स्थानीय तहको नीति नियम र योजना बनाउँदा अपाङ्गता भएका महिलाहरूलाई छुटाइरहनु भएको त छैन?
तपाईँ हामी सबै मिली अपाङ्गता भएका महिलाहरूको मानव अधिकार स्थापित गर्न आजदेखि आफ्नो ठाउँबाट लागौँ।
सिबिएमको सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
हतार हतारमा कता हो श्याम दाई?
म त विदेश जान आँटेको नि, त्यसको लागि होलोग्राम सहितको स्वास्थ्य परीक्षण गराउन नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयबाट मान्यता प्राप्त मध्यपश्चिम पोलिक्लिनिकमा जान लागेको नि।
हो, अब तपाईँहरू पनि बेलैमा आफ्नो स्वास्थ्यप्रति सचेत हुनुहोस्। नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयबाट मान्यता प्राप्त मध्य तथा सुदूरपश्चिमकै एकमात्र यस मध्यपश्चिम पोलिक्लिनिकमा होलोग्राम सहितको स्वास्थ्य परीक्षण गर्नुहोस्। यदि मेडिकल अनफिट भएर विदेशबाट फर्केमा आवश्यक क्षतिपूर्ति पनि बेहोर्नेछ।
होलोग्राम सहितको स्वास्थ्य परीक्षण गर्नु नै बुद्धिमानी हो।
साथै नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट मान्यता प्राप्त यस स्वास्थ्य संस्थामा 12 हप्तासम्मको सुरक्षित गर्भपतन गरिन्छ। साथै विभिन्न किसिमका भ्याक्सिन, हेपाटाइटिस बी, टिटी एन्टी रेबिस, टाइफाइड, हेपाटाइटिस बी, इम्युनोग्लोबिन भ्याक्सिन पनि लगाइन्छ र वरिष्ठ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, उपचार सेवा तथा अत्याधुनिक प्रयोगशाला, एक्सरे र भिडियो एक्सरे सेवा पनि उपलब्ध छ।
सम्पर्क मध्यपश्चिम पोलिक्लिनिक प्रणाली, सदरलाइन, नेपालगञ्ज 13 सरस्वती स्कुलको छेउमा।
फोन नम्बर 081-5279-900, मोबाइल नम्बर
98-8421-244 र 98-8455-195।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
विश्वको एक तिहाई जनसङ्ख्या वृद्धावस्थामा रहेको विभिन्न तथ्याङ्कले देखाउँछ। नेपालमा औसत आयु 56.1 बढेर 60 वर्ष पुगेको छ। विक्रम सम्बत 2068 सालको जनगणना अनुसार नेपालमा 24,69,060 वर्ष नागरिकका ज्येष्ठ नागरिक छन्। यस्ता वृद्ध अवस्थाका नागरिकलाई सामाजिक सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्ने हुन्छ। तर सरकारले सामाजिक सुरक्षा स्वरूप मासिक 2,000 दरले 3 महिनामा वितरण गरिरहेको छ, जुन कि त्यो रकम एकदमै कम भएको उनीहरूको भनाइ छ। सुनौ एक रिपोर्ट।
नेपालमा वृद्धहरूलाई सामाजिक सुरक्षाको रूपमा मासिक 2,000 दरले 3 महिनामा वर्षमा 4 पटक दिइन्छ। जसले गर्दा हुने खाने घरका ज्येष्ठ नागरिकलाई त ठिकै हो, तर जो गरिब छ, जसको कोही पनि छैन, त्यसलाई एकदमै गाह्रो हुने देखिन्छ। उधारो खाइन्छ, भत्ता आएपछि त्यही पैसा तिरिन्छ भन्नुहुन्छ खजुरा गाउँपालिका 3 मनकामनाका धनकुमारी थापा। सामाजिक सुरक्षाको रूपमा नेपाल सरकारले दिइरहेको ज्येष्ठ नागरिकहरूलाई मासिक रु 2,000 वृद्धहरूलाई सम्पूर्ण खर्च नचले पनि केही राहत भएको पाइन्छ। वृद्ध भत्ताबाट खाना खर्च चलेको बताउनुहुन्छ बैजनाथ गाउँपालिका 8 झिङौराका उदसिया थारू। सरकारले दिएको वृद्ध भत्ताले दबाई पानीमा सकिन्छ, सरकारले बढाइदिन्छ भन्ने आशमा रहेको बताउनुहुन्छ नेपालगञ्ज 10 सिद्धार्थ टोलका ज्येष्ठ नागरिक खुनाखर पाण्डे। मानिसलाई 60 वर्ष पुगेपछि ज्येष्ठ नागरिक भनिन्छ। यो उमेरमा मानिसलाई विभिन्न रोगवेदीले सताउन थाल्छ, मानिस शारीरिक रूपमा कमजोर हुँदै जान्छन्। यो उमेरमा मानिसलाई पारिवारिक सेवा सुसारको एकदमै आवश्यक हुन्छ। यसको लागि सरकारले सामाजिक सुरक्षा स्वरूप मासिक 2,000 भत्ता दिँदै आएको छ। यो भत्ताले तीर्थयात्रा चेलीबेटीलाई दिँदै ठिक्क हुन्छ भन्नुहुन्छ खजुरा 3 कराउका खिमानन्द पौडेल।
4 महिनामा वर्षको 3 पटक 800 दरले 8,000 दरले दिइरहेको छ। नगरपालिकाले सिफारिस गरिदिन्छ पहिला, त्यसपछि नेपाल ब्याङ्कमा जान्छ, नेपाल ब्याङ्कमा खाता खोलिदिएको हुन्छ, त्यहाँ चाहिँ म भइरहेको छ। त्यहाँबाट हामी चाहिँ 4 महिनामा 8,000 दरले बुझिरहेको छ। भत्ताबाट अब मठ मन्दिर तीर्थयात्रा यताउता चाहिँ हुन्छ, आफ्ना चेलीबेटीलाई चाहिँ सहयोग हुने काम हुन्छ, आफैको लागि चाहिँ दुखीमार हुँदा काम लाग्छ, धेरै काम हुन्छ। खर्च त चल्दैन, अब सरकारले बढाइदेला भन्ने आशा छ, केही मात्रामा पुग्छ। अब अरू काम गर्नुपर्ने हुन्छ, त्यसले मात्रै चाहिँ चल्दैन। सरकारले धेरै वर्ष नबढाएको र बढाइदेला भन्ने आशा गरिएको छ। वृद्धहरू सबै आश्रित छन् त्यसैमा।
नेपाल सरकारले 60 वर्ष पुगेपछि ज्येष्ठ नागरिक भनेर घोषणा गरेको छ, तर वृद्ध भत्ता भने पुरुषलाई 70 वर्ष र महिलालाई 65 वर्ष पछि दिइरहेको छ, जसले गर्दा ज्येष्ठ नागरिकले पाउनुपर्ने अधिकार भने हनन भएको देखिन्छ।
नयाँ संविधान कार्यान्वयन स्वरूप हुन लागेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कैलालीका 41 थारू चुनावी मैदानमा उत्रेका छन्। संविधानप्रति असोभीय कार्यकर्ताको आवाज उठाउँदै आएका उनीहरू त्यही संविधान कार्यान्वयन गराउनका लागि चुनावमा होमिएका हुन्। आन्दोलनका कमान्डर कहलिएकाहरू समेत उम्मेद्वार भएर प्रचार प्रसारमा जुटेका छन्। पश्चिम टुडेमा खबर छ।
उपल्लो डोल्पामा अवरुद्ध फोन सेवा सञ्चालनका लागि मोबाइल सेवा प्रदायक कम्पनी हेलो नेपालले तयारी थालेको छ। टावर मर्मत तथा नयाँ टावर स्थापनाको सम्भाव्यता अध्ययन गर्न हेलो नेपालको 9 सदस्यीय प्राविधिक टोली शुक्रबार डोल्पा आइपुगेको थियो। 6 वर्ष अघिदेखि डोल्पाका विभिन्न क्षेत्रमा राखिएको हेलो नेपालका टावरहरू मर्मत गरेर 1 हप्ताभित्रै सेवा सुचारू गर्ने लक्ष्य राखिएको हेलो नेपालका निर्देशक मधु प्रधानले जानकारी दिनुभयो। आजको नयाँ पत्रिकामा रामचन्द्र नेउपानेले खबर लेख्नु भएको छ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले 11 वर्षको अथक प्रयासबाट वाम एकताको अवस्था बनेको बताउनु भएको छ। हिजो बर्दियाको गुलरियामा वाम गठबन्धन निकट कर्मचारीहरूको संयुक्त सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता गौतमले वाम एकताको प्रयास 2063 सालदेखि नै सुरु भएको खुलाउनुभयो। यसैबीच निर्वाचन अभियान लिएर गाउँ पुग्नुभएका सिंचाई मन्त्री सञ्जय कुमार गौतमले जिम्मेवारी सम्हालेको छोटो अवधिमा उल्लेखनीय काम गरेको दावी गर्नुभएको छ। गाउँले माझ आफूले मन्त्री सम्हालेपछि गरेका कामको फिहरिस्त प्रस्तुत गर्नुभएका नेपाली काङ्ग्रेस बर्दियाका सभापति समेत रहनुभएका गौतमले मान बबई र कर्णाली नदीको उचित व्यवस्थापन गरी बर्दिया र बाँकेका सबै खेतीयोग्य जमिनमा 5 वर्षभित्र दिगो सिँचाई प्रणाली विकास गर्ने योजना सुनाउनुभयो। दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
त्रिवेणी नलगाड 7 बफेल गाउँकी 10 वर्षीय प्रतीक्षा शर्माको ढुङ्गा लागेर मृत्यु भएको छ। चामाखे सामुदायिक वनमा गएकी शर्मा भिरबाट खसेको ढुङ्गा लागेर सक्त घाइते भएकी छिन्। उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो। यो जाजरकोटको खबर हो। यता कञ्चनपुरमा बेलौरी 7 हिजो ट्र्याक्टरको ठक्करबाट रूपन्देही देवदह नगरपालिका 2 45 वर्षीय बसन्त ढुङ्गानाको मृत्यु भएको छ। बेलौरी कलुवापुर खण्डको तेडिया भन्ने स्थानमा VI-4723 नम्बरको ट्र्याक्टरले ढुङ्गानालाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार ढुङ्गाना मजदुरीका लागि यहाँ आउनुभएको थियो। उता डोल्पामा विद्युत लाइन विस्तार भएको 1 वर्षपछि त्रिपुरा सुन्दरी नगरपालिका 4 रङ गाउँमा बस्ती बलेको छ। गाउँका 250 घरमध्ये 31 घरमा सेवा सुचारू गरिएको हो। जैरीघाट साना जलविद्युत केन्द्रको लाइन विस्तार गरिएको छ। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
वाम गठबन्धनका शक्तिबहादुर बस्नेत काङ्ग्रेसका राजविक्रम शाहको उम्मेद्वारीसँगै जाजरकोटमा चुनावी चर्चा तीव्र छ। 2070 सालमा फरक फरक क्षेत्रबाट चुनाव जितेका उहाँहरू अहिले एउटै क्षेत्रमा प्रतिस्पर्धा गरिरहनु भएको छ। पश्चिम डायरीमा उम्मेद्वारलाई मतदाताको सुझाव
झुटा आश्वासन मात्र दिनु भएन, पुरा गर्नु पर्यो। आफूले बोलेको जे सक्नुहुन्छ त्यो बोल्नुहोस्, अनावश्यक बरु नभन्नुहोस् चुनावको लागि, होइन, बरु थोरै होस्, आफू बोलेको चाहिँ पुरा गर्नु।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि।
ए सोनु, के सोचिराको?
हेर न सानु, आर्थिक अवस्था साह्रै बिग्रियो, सुधार गर्न कोरिया जाऊ कि भनेर सोच्दैछु।
कोरिया जानका लागि त कोरियन भाषा पढ्न पर्यो नि।
पढ्न त पढ्ने, तर कहाँ?
मध्य पश्चिमकै सबैभन्दा पुरानो र हालसम्मकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल E1 एजुकेसन सेन्टर लाटेकोइले सुर्खेत छँदैछ नि। त्यहाँ त शान्त, सुन्दर र रमणीय वातावरणमा अत्याधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सिकाइन्छ नि, त्यही जाने
हो। तपाईँहरू पनि विगत 11 वर्षदेखि अध्ययनरत दक्ष प्रशिक्षकसँग कोरियन भाषा सिक्न चाहनुहुन्छ भने सुर्खेतको लाटिकोइलीमा रहेको A1 एजुकेसन सेन्टरलाई सम्झनुहोस्।
यस वर्षको PBT तथा CBT का कक्षाहरू सञ्चालन भइसकेको र सीमित विद्यार्थीलाई भर्ना लिइने भएकोले समयमै आफ्नो सिट सुरक्षित गर्न हुन अनुरोध गरिन्छ।
प्रशिक्षक श्री डायमन्ड ज्योति शर्मा, A1 एजुकेसन सेन्टर लाटिकोइली सुर्खेत। सम्पर्क नम्बर 98-5851738 र 98-1-61-97-738।
यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज FM र बर्दियामा 7 FM पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव नजिकै गर्दा उम्मेद्वार र कार्यकर्ता घर दैलो पुग्ने क्रम बढेको छ। मतदाता फकाउन उम्मेद्वारहरू पूरा गर्न सकिने नसकिने आश्वासन बाँडिरहेका छन् भने मतदाताहरूले आफ्ना मागहरू पनि सुनाइरहेका छन्। मत माग्न आउने उम्मेद्वारहरूलाई मतदाताको सुझाव के छ त सुनौ। साथी सम्बु थारूले संकलन गर्नुभएको नागरिक आवाज।
हरि सुवेदी। खास गरी अहिले भोट माग्ने आउने नेताहरूलाई के भन्छु भनेदेखि हामीहरूको समस्याको लागि समाधान गर्नलाई पहल गर्नुहोस् भन्छौँ। स्थानीय स्तरमा जितेर गएका नेताहरूले एउटा हाम्रो टोल सरसफाई गर्न आइदिनुहोस्, मान्छे पठाइदिनुहोस् भन्दा त उहाँहरू अनुहार देखाउनुहुन्न भने भोलि तपाईँहरूले पनि त्यस्तै गर्नुहुन्छ भने भोट माग्न नआउनुहोस् भन्छु।
सिसापटा पहिलाको जस्तो आश्वासन मात्रै नभएर अब कुन ठाउँमा के कस्तो काम गर्नुपर्छ, कुन कुराको अपुग्छ होइन हेरेर त्यही ठाउँमा जुन आवश्यक छ त्यो आवश्यकता गर्नु पर्यो होइन। झुटा आश्वासन मात्र दिनु भएन, पुरा गर्नु पर्यो। आफूले बोलेको जे सक्नुहुन्छ त्यो बोल्नुहोस्, अनावश्यक बरु नभन्नुहोस् चुनावको लागि होइन, बरु थोरै होस् आफू बोलेको चाहिँ पुरा गर्नुहोस्।
रामप्रसाद ढकाल। तर नेताहरूले के गर्नु पर्यो, बाटो घाटो पुल शिक्षा स्वास्थ्य रोजगारको व्यवस्था मिलाउनु पर्यो। झुटो आश्वासन दिएर भोट माग्ने तरिका गर्नु भएन भन्ने म चाहन्छु।
मेरो नाम मोहम्मद साजन हो। टोल टोलमा घर घरमा अहिले सबैजना उम्मेद्वारहरू गएर आफ्नो आफ्नो भोट मागिराख्नु भएको छ, मलाई जिताउनुहोस् मलाई जिताउनुहोस् भनेर। मलाई यो भन्न चाहन्छु, जस्तै हाम्रो नेपालगञ्ज महानगरपालिकाभित्र एउटा पनि सुलभ शौचालयहरू छैन, बाहिरदेखि मान्छे आछन् तिनीहरूलाई यदि टोयलेटको आवश्यक पर्दा तिनीहरू कहाँ जाने विचारहरू, त्यसको लागि सुलभ शौचालय हुनु अति आवश्यक छ, त्यति नै भन्न चाहन्छु। हरसँग
मेरो नाम अमरबहादुर खत्री। राम्रो इमान्दार व्यक्ति राउन् अनि ठाउँमा पुगिसकेपछि देश विकासमा त राम्रोसँग इमान्दार साथ गरून् भन्ने हाम्रो त्यही अपेक्षा छ।
बाँकेको कोहलपुर नगरपालिकाका पूर्मल बस्नेत विश्वमै लोपोन्मुख पुतको प्रजातिको मौरी संरक्षणमा लाग्नु भएको छ। उहाँले टप्परगौडी नजिकैको सामुदायिक वनमा उक्त प्रजातिको मौरी 5 वर्षदेखि पालन गरी संरक्षणमा जुट्नु भएको हो। विश्वबाटै लोप हुन थालेको मौरी संरक्षणका लागि सरकारी प्रयास नभएपछि आफ्नै लगानीमा व्यक्तिगत रूपमा लागेको उहाँले बताउनु भयो। आजको कान्तिपुरमा ठाकुर सिंह थारूले लेख्नु भएको छ।
बाँके राप्तीपारी क्षेत्रबाट भारतीय क्षेत्रमा अवैध निकासी हुँदै आएको पेट्रोलियम पदार्थबारे प्रहरी कारवाहीमा 3 तस्कर फन्दामा परेका छन्। हिजो बिहान नरेनापुर गाउँपालिका वडा नम्बर 5 भारत सरावस्ती जिल्लाको जमुनाहा बजार लैजाने क्रममा 160 लिटर डिजल सहित इलाका प्रहरी कार्यालय भगवानपुरले 3 पक्राउ गरेको खबर दैनिक नेपालगञ्जमा छ। यसैबीच जिल्ला अदालतको भवनशैला न्यास गर्न हिजो दाङ पुग्नुभएका सर्वोच्च अदालतका प्रधान न्यायाधीश गोपाल प्राजुलीले अदालत पद्धति र प्रक्रियाबाट चल्ने गरेको बताउनु भएको छ। उता दैलेखमा गाडी दुर्घटना हुँदा 3 मृत्यु भएको छ। दुर्घटनामा 16 घाइतेमध्ये 3 अवस्था भने गम्भीर छ। दुर्घटनाबाट सुर्खेतबाट दैलेख जाँदै गरेको हाई शुक्रबार राति गुराँस गाउँपालिका 4 सियाकोटमा दुर्घटना पर्दा घटनास्थलमा 1 र उपचारका लागि लैजाँदै गर्दा 2 मृत्यु भएको हो।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 स्थानीय बासिन्दाले हिजो सरसफाई गरेका छन्। बिपी चोकबाट मुक्तिपुर जाने बाटोमा उनीहरूले झाडू लगाएर सरसफाई गरेका हुन्। मैत्री तथा सृजनशील समाज सुधार समितिको आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 समन्वयमा सरसफाई गरिएको हो। आजको रितम्बरामा खबर प्रकाशित छ।
बैतडी जिल्लाको सुर्नया गाउँपालिका 6 शङ्करपुर नन्दिनाका नन्दराम अवस्थी बहुदलीय व्यवस्थापछि लोकतान्त्रिक गठबन्धन गणतन्त्रसम्म आइपुग्दा 6 पटक मतदान गर्ने तयारीमा हुनुहुन्छ। उहाँले खानेपानी दिनेलाई भोट दिने बताउनु भएको छ। उता पर्यटन प्रवर्धन गर्ने प्याराग्लाइडिङमा व्यावसायिकता ल्याउन गत वर्षको कार्तिकमा रुकुम जिल्लामा पहिलो पटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको खबर नागरिक दैनिकमा छ। उता मुगुमा व्यापार व्यवसाय गर्ने भन्दै सहकारी र अन्य व्यक्तिबाट लिएको ऋण तिर्न नसकेर बाबुआमा बेपत्ता भएपछि 3 दिदीभाइ अलपत्र परेका छन्। खत्याट गाउँपालिका 1 बाचे परियार र ममता घरदीले व्यापार गर्ने भन्दै सहकारी संस्था र व्यक्तिबाट ऋण लिएर तिर्न नसकेपछि दुवैजनाले 2 र 1 छोडेर बेपत्ता भएका हुन्।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले बालबालिका र साहित्य विशेष चर्चा परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रमोद प्रधानले बाल बालिकाको चौतर्फी विकासका लागि पाठ्यपुस्तक मात्र पर्याप्त नभएकोले बाल साहित्यको अध्ययन गर्नुपर्ने डिजिटल प्राविधिले पारेको नकारात्मक प्रभावलाई कमी गर्न र बाबु आमा र सन्तानको सम्बन्ध सुमधुर बनाउनका लागि बाल साहित्यको ठूलो भूमिका रहेको बताउनु भएको छ। आजको मिसन टुडेमा खबर प्रकाशित छ।
पश्चिम डायरीमा अब नागरिक मत। निर्वाचनमा विभिन्न दलहरूको संयुक्त गठबन्धनको मत परिणाम र यसले पार्ने फाइदाबारे यो साताको नागरिक मत केन्द्रित रहेको छ। सुनौ कोहलपुर नगरपालिका वडा नम्बर 11 बुद्ध गिरीको विचार।
सबैभन्दा पहिला त यहाँ धेरै राजनीतिक पार्टीहरूको जुन स्थापना भयो त्यसले राष्ट्रलाई निकास दिने क्रममा विभिन्न राजनीतिक पार्टीहरूले गर्दा एकलौटी सरकार बन्न सकेन। त्यो एकलौटी सरकार बनाएर एउटा देशलाई शान्ति सुव्यवस्थित ढङ्गबाट सञ्चालन गर्नको निमित्त आवश्यक महसुस भएर नै त्यो गठबन्धन बनेको हो र गठबन्धनका दुईटा एउटा लोकतान्त्रिक र एउटा वाम गठबन्धन जुन गठन भएको छ त्यसले आगामी दिनमा अन्य विकसित राष्ट्रहरूको दाँजोमा यो राष्ट्रलाई पनि अगाडि बढाउनको निमित्त धेरै पार्टी नरहेर थोरै पार्टी रहनेछन् र जो बहुमतको सरकार स्थापित हुनेछ र त्यो थायित्व सरकार बन्छ र राष्ट्रको विकासको निमित्त अगाडि बढाउँछ त्यसको निमित्त पनि यो गठबन्धन जरुरी थियो समयको माग पनि हो मलाई लाग्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेमा चुनावी रौनक तातियो, साना हतियारले निर्वाचन सुरक्षामा चुनौती, रुकुम र रोल्पामा लगातार आक्रमण हुँदा मतदाता त्रसित।
बर्दियाको मूर्तिहानाका छिट्टै सञ्चालन गर्नुपर्ने मतदाताको माग, जाजरकोटका मतदाताको प्राथमिकतामा सडक र बिजुली।
हुम्लीको चामल दुःख चुनावी मुद्दा बनेन, हिमपातले उपल्लो डोल्पामा चुनावी गतिविधि प्रभावित।
र बैतडीको दशरथ नगरपालिकाले समयमा बजेट निकासा नगर्दा अस्पताल चलाउन समस्या, लगानी मैत्री वातावरण नभएको सुर्खेतका उद्योगी व्यवसायीको गुनासो।
पश्चिम डायरी kishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म सावित्री बिदा हुन्छौँ। आज कार्तिक 26 गते आइतबार नोभेम्बर 12 तारिख एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।